नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र मिनर्व वज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरि गिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.100 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले तनहुँ स्थित शुक्ला गण्डकी नगरपालिकाले गर्दै रहेको विकास र सुशासनको पक्षमा गरेका कामबारे चर्चा गर्दैछौँ। तनहुँ जिल्लामा 10 स्थानीय तह छन्। ब्यास नगरपालिका, विमात नगरपालिका, भानु नगरपालिका र शुक्ला गण्डकी नगरपालिका गरी 4 नगरपालिका छन् भने 6 गाउँपालिका रहेका छन्। चिरपरिचित साबिकका दुलेगौडा, खैरेनीटार र ढोरफिर्दी गाविस र अन्य केही गाविसलाई समेटेर शुक्ला गण्डकी नगरपालिकाको गठन भएको हो। पर्यटकीय सहर पोखराबाट 19 किलोमिटर दक्षिणमा यस नगरपालिका रहेको छ। यो नगरपालिकालाई पृथ्वी राजमार्गले जोडेको छ। 12 ओडामा विभाजित यो नगरपालिका तराईको जस्तै समथर फाँडदेखि उच्च भूभागसम्म फैलिएको छ। यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामकरण शुक्ला गण्डकी राखिएको हो। समुद्री सतहदेखि 430 मिटर होचो भागदेखि 1,305 मिटर अग्लो दगामकोट डाँडा पनि यसै नगरपालिकामा पर्दछ। 165 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा हरेक ओडादेखि ओडासम्म सडक, विद्युत तथा पिउने पानीको सुविधा पुगेको छ। 2078 जनगणना अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या करिब 55,500 रहेको छ। शुक्ला गण्डकी नगरपालिकाले आफ्नो स्रोतले भ्याएसम्म तीव्र गतिका साथ विकासमा जोडिएको छ, जसको कारण गण्डकी प्रदेशका 85 स्थानीय तह मध्ये यस पालिकाले पालिका स्तरको पुरस्कार पनि हासिल गरेको छ। कृषिमा बृहत्तर काम गरेको र मासु तथा दुधजन्य वस्तुबाट आत्मनिर्भर रहेको यो पालिकामा 4 वर्षको यो अवधिमा के कस्ता उल्लेखनीय कार्य भए त साथै सुशासनको क्षेत्रमा कस्ता काम गरेको छ, यसै सन्दर्भमा अहिले हामीसँग शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रम सुशासन र समृद्धिमा हार्दिक स्वागत गर्दछु।
धन्यवाद।
सुशासनको पक्षबाट मैले कुरा सुरु गर्न चाहन्छु। शुक्ला गण्डकी नगरपालिकामा सुशासनको पक्षमा हामीले के कामहरू गर्यौं र नागरिकहरूलाई छिटो भन्दा छिटो सेवा प्रवाह भइरहेको छ?
सुशासनको पक्षमा त मुख्य गरेर त नेपालकै एउटा नमुना यज्ञ हामीले एकीकृत सेवा प्रवाह केन्द्र सञ्चालन गर्यौं।
हजुर।
जसले सेवा गराएरहरू आउन साथ एउटै ठाउँबाट सबै सेवाहरू यति नम्बर कोठामा भन्दा पनि एउटै ठाउँबाट बसेर हाम्रै कर्मचारी मार्फत उहाँहरूको सेवालाई पूर्णता दिने कुरामा हामीले पहिलो एकीकृत सेवा प्रवाह केन्द्र भनेर सञ्चालन गरेका छौँ। दोस्रो, हामी सेवा प्रवाह अझै महत्व दिएर थप यसमा केही समस्या छ भने गुनासो सुनाई पेटिकाहरू, ट्रान्सपरेन्सी वालहरूदेखि लिएर ई लाइब्रेरीको व्यवस्था, ई हाजिरी व्यवस्था, कर्मचारी क्षमता विकासका कार्यक्रमहरू, दक्ष जनशक्तिको व्यवस्थादेखि लिएर सहज रूपमा त्यो माथि पनि अझै थप हामीले नगर प्रमुख र उप प्रमुखलाई सहज रूपमा यहाँहरूले सहज रूपमा भेट्ने हिसाबले हामीले कसैलाई कुनै वेटिङ रूममा नराखिकन जो आउनुहुन्छ जसले पनि आफ्ना गुनासा, आफ्ना परेका समस्याहरू सिधै नगर प्रमुखलाई भेट्ने खालको त्यो खालको वातावरण बनाएर जनतालाई सकेसम्म स्थानीय सरकारले घर दैलोमै गएर सेवा दिने खालको वातावरण निर्माण गर्ने कुरामा हामी लागेका छौँ सर।
हजुर, अब यति छिटो तरिकाले सेवा दिने गतिका साथ काम गर्नुभएको रहेछ होइन, यहाँको नगरपालिका चाहिँ त जम्मा 165 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, धेरै ठुलो नगरपालिका पनि होइन। यहाँको पालिकासम्म आएर काम लिने जो चाहिँ नागरिक सेवा लिने व्यक्तिहरू हुनुहुन्छ नि, त्यसभित्र अपाङ्गता भएका ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ होला, महिला जो अशक्त हुनुहुन्छ, त्यस्तोहरूको लागि छुट्टै डेस्कको निर्माण गरेर यहाँले काम सेवा दिनुभएको छ कि होइन? सोलो डोलो एकै ठाउँबाट दिन्छौँ तर द्रुत गतिले दिन्छौँ, के भन्न सकिन्छ?
ज्येष्ठ नागरिक, वृद्ध, अपाङ्गहरूलाई त हामी घर दैलोमै गएर सेवा दिने गरेका छौँ।
हजुर।
अनि कोही आइहाल्नु भयो अफिसमा भने पनि हामीले छुट्टै व्यवस्था गरेर उहाँलाई पहिलो प्रायोरिटीमा राखेर उहाँहरूलाई सेवा प्रदान गर्छौँ हामीले।
हजुर हजुर। अनि जस्तो तनहुँ जिल्लाका 10 पालिका मध्ये 6 गाउँपालिका, 4 नगरपालिका होइन, भानु नगरपालिका, ब्यास नगरपालिका अनि विमात नगरपालिकालाई अहिले हामीले कुरा गर्दैछौँ, जसको नेतृत्व तपाईँ आफैले गर्दै हुनुहुन्छ, शुक्ला गण्डकी नगरपालिका। यी 4 नगरपालिकामा प्रतिस्पर्धाको हिसाबले कहिलेकाहीँ कामलाई पनि प्रतिस्पर्धाको रूपमा लियौँ भनेदेखि हामी अब्बल हुने अवस्थाबाट काम गरेका छौँ कि होइन? गर्दा गर्दै पनि कहिलेकाहीँ नसकेको अवस्था, आफ्नो आन्तरिक स्रोतले पनि नभ्याएको अवस्था, के भन्न सकिन्छ?
हामी समग्रमा शुक्ला गण्डकीको विकासमा 4 पालिकामा हामी अब्बलै हिसाबले काम गरेका छौँ अहिलेसम्म। हामी पूर्वाधारको हिसाबले राम्रो अहिले चार वर्षको बीचमा 80% शाखा बाटाहरूको स्तर उन्नति ढलान कालोपत्रेदेखि नाला निर्माणदेखि गरेर अहिले करिब करिब 80% चाहिँ हामी काम सम्पन्न गरेका छौँ।
हजुर,
त्यस्तै अरू शिक्षा क्षेत्रमा हामीले त्यसरी नै राम्रो प्रगति गरेका छौँ। अहिले अन्य पालिका भन्दा हामीले हाम्रो क्षेत्रको भएको सीमित साधन स्रोतलाई अधिकतम प्रयोग गरेर जनचाहना अनुसार काम गरे हामीले विश्वास गरेका छौँ। जनता पनि करिब करिब सन्तुष्टिमै हुनुहुन्छ।
अनि जस्तो गुनासो आउँछ होला नागरिक तहबाट, कस्ता कस्ता कामहरू पुरा हुन सकेनन्, कस्ता कस्ता कामहरू अलमल परे, अलिकति झमझटिलो भयो भन्ने खालका केही गुनासाहरू चाहिँ त नगरपालिकासम्म आइपुग्छन् होला। ती गुनासाहरूलाई पनि हामीले सम्बोधन गरेर फेरि अझ द्रुत सेवा दिनुपर्ने हुन्छ होला। खास गुनासोलाई आधार मान्यो भने कस्ता गुनासा लिएर आउनुहुन्छ प्राय गरी?
जस्तो गुनासाहरूमा एउटा पूर्वाधारमा अलिकति क्वालिटी भएन कि हजुरहरूले अलि निगरानी बढाइदिनु पर्यो भन्नुहुन्छ। अरू चाहिँ अलि हामी अलि दुर्गममा छौँ, हाम्रो सुनवाई अलिक कमजोर भयो कि हजुरहरूले आएरै हेरिदिनु पर्यो हाम्रा पूर्वाधारका विकासहरू भन्नुहुन्छ। कति समय कति स्वास्थ्य खानेपानी, अब खानेपानी मात्रै भएन फिल्टरेबल खानेपानी चाहियो, ट्याप टु माउथ भने चाहिँ सिधै मुखमा राख्न मिल्ने खालको वातावरण बनाइदिनु पर्यो भन्नुहुन्छ। प्राय जसो कृषकहरूको अलिक बढी गुनासा छ, कृषकहरूको चाहिँ अब सिंचाईको व्यवस्था अलिक व्यवस्थित गरिदिनु पर्यो भन्नुहुन्छ। अनि मल बिउहरू अलिक गुणस्तरीय चाहियो, अब कहिलेकाहीँ बिउहरू अहिले गुणस्तरीय नपर्दा फलहरू राम्रो नलाग्ने, किसानहरू मर्काउनु पर्ने भन्ने छ भने बाँदर आतंक चाहिँ यो देशैभरिको समस्या छ, यसले योबाट हामी पनि अछुतो भएको छैनौँ।
बाँदर आतंक यहाँको शुक्ला गण्डकी नगरपालिकामा पनि छ, कतिपय वडाहरूमा चाहिँ बाँदरहरू आएर बाली नालीहरू खाइदिएका छन् हो। त्यस गरी अझ पूर्वमा अझ बढी मात्रामा देखिएको रहेछ, यो खोटाङ भोजपुरको साइडहरूमा बढी मात्रामा बाँदरले आतंक गरेको कारणले गर्दाखेरि कुनै पनि बालीहरू चाहिँ भित्र नपाउँदाखेरि समस्या निम्तिएको भन्ने कुराहरू आउँथ्यो होइन। यहाँको नगरपालिकामा 12 वडा छन्, 12 वडामा चाहिँ सडक सञ्जालको गति सबै ठाउँमा चाहिँ पिचबाट निर्माण गर्नुभएको छ कि होइन, कुनै ठाउँमा चाहिँ कच्ची सडक पनि छ के छ?
हाम्रो 12 वार्डमा 2-3 वार्डमा चाहिँ अहिलेसम्म पुरै पिच लान सकिएको छैन, वार्षिक बजेट त हालिया छ, 2 वार्ड चाहिँ करिब करिब पिच लान नसकेको छ, नत्र अरू प्राय जसो वार्डमा चाहिँ हामीले पक्की सडक पुर्याएका छौँ।
अब सडक निर्माण गर्ने क्रममा पनि कतिपय गुणस्तर हुन नसक्नुको कारणले गर्दाखेरि होइन, ठुलो पानी पर्यो, बर्सात लाग्यो भने त्यति बेला हामी फेरि निर्माणको कामहरू पनि प्राय गरी चाहिँ जेठ र असारमा भ्याउने गरी गर्छौँ, जसले गर्दाखेरि मौसमले पनि हामीले साथ दिएको हुँदैन। निर्माण कार्य गर्दाखेरि त झट्ट हेर्दाखेरि राम्रो देखिन्छ, तर 2-3 महिनापछि त्यसको नतिजा राम्रो देखिँदैन, अनि त्यही सडकलाई चाहिँ हामी प्रत्येक वर्ष चाहिँ फेरि अर्को बजेट राखेर स्याहार्नुपर्ने अवस्था छ। तपाईँको पालिकामा चाहिँ कस्तो छ यो अवस्था? यो अवस्था
सबैको हाम्रो भूगोल धरातल सबै एउटै छ, पहाडी जिल्ला हो यो पनि, केही वार्डहरू अब केही ठाउँहरू चाहिँ हाम्रो नि प्राविधिक कारणहरू पनि छन् केही कमजोरीहरू, जस्तै इन्जिनियरिङ हिसाबले नखनेर आफू खुसी गाउँले मिलेर खनेका बाटाहरूको कहिलेकाहीँ ग्रेड नमिल्दा त्यहाँ पिच टिक्दैन, त्यस्तो ठाउँहरूमा ढलानै गर्नुपर्ने हुन्छ, ढलान गर्दा बढी महँगो हुँदा पिच गरिन्छ, पिच गर्दा नटिक्ने एउटा समस्याहरू छन् भने कति ठाउँमा नालाको व्यवस्था नभइकन पिच गर्दा पनि त्यो समस्या आएको छ, र कति ठाउँ चाहिँ अब भूगोलको हिसाबले नि पहिरो आउने नालाहरू थुनिने, बाढीहरू पानीहरू एउटै जम्मा भएर थुनिएर एउटै लिगबाट अलिक बलियो भएर हिँडिदिँदाखेरि खोल्ने हो, यो समस्या त हामी सबैको पहाडी जिल्लामा सबैको एउटै समस्या
छ है। पर्यटकीय सहर पोखरादेखि जम्मा 19 किलोमिटरको दूरी यहाँको नगरपालिका पर्दछ, र पृथ्वी राजमार्गले पनि यहाँको नगरपालिकालाई चाहिँ क्रस गरेर गएको छ होइन। विकास गर्नलाई चाहिँ त कुनै कच्चा निर्माणका सामग्री ल्याउनु पर्दाखेरि पनि चाहिँ त्यति समस्या छैन, सडकको राम्रो सहज छ नि, यसमा कामको गतिलाई कसरी अगाडि बढाउनु भएको छ?
वास्तवमा पोखरा पर्यटकीय राजधानीको नजिक छौँ हामीले, अब विशेष गरेर प्राकृतिक स्रोत साधनले पनि यो पालिका सम्पन्न छ।
हजुर,
अब यसलाई अझै प्राकृतिक स्रोत साधनलाई व्यवस्थापन गर्न सकियो भने, अब कानुनी रूपमा केही अडचनहरू छन्, कानुनी रूपका अडचनहरूलाई हामीले व्यवस्थापन गर्न सकियो भने केही यहाँ सम्भावना छन्। अब पर्यटकीय होमस्टे गर्ने पर्यटकीय क्षेत्रहरू छन्, धार्मिक क्षेत्रहरू छन्, ती धार्मिक क्षेत्रहरू पर्यटकीय क्षेत्रहरूको पूर्वाधार त बेसिक पूर्वाधार त हामीले तयारी गरिसकेका छौँ, तै पनि अझै यसलाई व्यवस्थापन गर्नलाई राज्यबाट अझै केही ठुला कार्यक्रमहरू आउन जरुरी छ। जस्तै यहाँ एउटा ढोरवराई मन्दिर छ, जसको परापूर्व कालदेखि यस्तो शक्ति छ कि भित्र कहाँबाट प्राकृतिक बाढी जस्तो एकैछिनमा 10-10 मिनटमा लहरी छुट्छ।
हजुर हजुर,
त्यो विश्वका भूगर्भविदहरू आएर पनि हेर्नु भएको छ, एउटा दैवी शक्ति पनि छ यहाँ भन्ने पनि गरिन्छ। यहाँ बालबालिकाको चाँडै बोली फुटेन, स्वर खुलेन भने चाहिँ यहाँ यो ढोरवराई मन्दिरमा डुबाएर डुबाइयो भने स्वर खुल्छ भन्ने किंवदन्ती पनि छ। धेरै मानिसहरू धार्मिक छापले पनि र आफ्ना बच्चाहरूको त्यो स्वर खोल्न पनि आउनुहुन्छ, त्यो हिसाब छ भने अरू हिम श्रृङ्खलाहरू देखिने र अग्ला दृश्य अवलोकन गर्न सकिने डाँडाहरू पनि छन्। भूगोलमा पनि हामीले पर्यटकहरू भित्राउने र त्यहाँ होमस्टेको व्यवस्थापन गर्ने र धार्मिक र यो दृश्य अवलोकन गर्ने पर्यटकहरूलाई ल्याउन सक्यो भने पोखराबाट आएका केही मान्छेहरू 5-10% मात्रै यहाँ राख्न सक्यो भने शुक्ला गण्डकीको आर्थिक अवस्था अझै सुदृढ हुन्छ, अझै बलियो हुन्छ भन्ने हामीले देखेका छौँ। त्यही अनुसार पूर्वाधारको विकास पनि हामी अगाडि बढाएका छौँ।
हजुर, पर्यटनको कुरा गर्दाखेरि म कार्यक्रमको अन्त्यतिर फेरि केही कुरा जोड्ने छु होइन, जस्तो सदाचार पारदर्शितालाई कसरी सँगै लिएर काम गर्नुभएको छ? प्राय गरी हामी विकासको काम थाल्छौँ र बजेट र हाम्रो काम ट्याली हुन नसक्नुको कारणले गर्दाखेरि कहिलेकाहीँ आर्थिक समस्याहरू पनि आउँछन् र आरोपहरू पनि लाउने गर्दछ होइन, यसमा शुक्ला गण्डकी नगरपालिकाको अवस्था कस्तो छ?
शुक्ला गण्डकीले आफ्नो आय स्रोतको आधारमा बजेटहरू बाँडफाँड गरेर समग्र सबै वडाका वडाध्यक्षहरू कार्यपालिकाका सदस्यहरू बसेर हामीले बजेट विनियोजन गर्छौँ। बजेट विनियोजन गर्दा साझा सबैले अपनत्व बोध गरेर हिसाब गरेका छौँ र आवश्यकतालाई पहिचान गरेर काम गर्ने गरेका छौँ र आमदानीका स्रोतहरूमा चाहिँ हामी विशेष गरेर अब प्राकृतिक स्रोत साधन एकीकृत सम्पत्ति करदेखि लिएर राज्यले पाउने मालपोतदेखि प्रदेश सरकारले केन्द्रीय सरकारले दिएका अनुदानहरू यिनै मार्फत काम गर्ने गरेका छौँ र हामीले कामको क्वालिटी गुणस्तरदेखि लिएर सबै कुरामा हामी पारदर्शी हिसाबले काम गरेका छौँ र आन्तरिक रूपमा पनि हामी यहाँ फजुल खर्च नहोस् अतिथि सरकार इन्धनदेखि सबै कुरामा हामी कुनै पनि कुराको चाहिँ पारदर्शी हिसाबले हामी राख्छौँ। कसैलाई चित्त नबुझे गुनासो पेटिकादेखि राखेका हुन्छौँ र सार्वजनिक सुनाईहरू गरेका हुन्छौँ। चौमासिक सार्वजनिक सुनाईहरू गरेर पारदर्शी हिसाबले आम जनताले थाहा पाउने पत्रकारहरू राखेर जनताले थाहा पाउने गरेर नगरपालिका के गरिरहेछ, कसरी गरिरहेछ, नगरपालिकाको आमदानीका स्रोतहरू के हुन्, के केमा आकलन गरेको थियो, कति उठ्यो, कति खर्च भयो भनेर हामी पारदर्शी हिसाबले राखेका हुनाले जनताको खासै गुनासो चाहिँ मैले सुन्न
भएको छैन। अनि यसैमा जस्तो हामी कृषि प्रधान मुलुकको नागरिक होइन, कृषिमा यान्त्रिकीकरण र बाँझो जमिनको उपयोगितालाई तपाईँको शुक्ला गण्डकी नगरपालिकाले कसरी लिएको छ?
कृषिलाई अहिले हामीले शिक्षा र कृषिमा अलिक बढी महत्त्व दिएर हामीले बजेटहरू पनि त्यही अनुसार विनियोजन गरेका छौँ। कृषकहरूले आफ्नो उत्पादनलाई सहजीकरण होस् भनेर हामीले हप्तामा एक दिन कृषकका उत्पादनहरू हामी आफैले निशुल्क ढुवानी गरेर हामी कृषि उपज सङ्कलन केन्द्रमा लिएर आएर हाट बजारहरू मार्फत बिक्री गर्ने रणनीतिका साथ हामी अगाडि बढेका छौँ। हाम्रो हाट बजार हेर्न अहिले छिमेकी पालिकाहरू आउनु भएको छ र कृषकहरू उत्साही हुनुहुन्छ। वास्तविक कृषकलाई हामीले राज्यले दिने सेवा सुविधाहरू कृषकको हातमा परोस्, झोलामा बोकेकाले पावर र पहुँचको भरले नजाओस् भनेर हामीले कृषकहरू पहिचान गर्ने, कृषकहरूलाई पहिचान गरेर उहाँहरूलाई राज्यले दिने हाते ट्र्याक्टर, कम्बाइन मिल जस्ता माछा पालन गर्नेलाई पोखरी बनाउने जस्तादेखि लिएर उन्नत बिउ बिजनका तालिमहरूदेखि लिएर सिप विकासका कार्यक्रमहरू दिएर उहाँहरूले उत्पादन गरेकालाई उत्पादनको आधारमा अनुदान दिएर सम्बन्धित बिक्री केन्द्रसम्म उपभोक्ता र उत्पादकको बिचको सम्बन्ध नजिक बनाएर वास्तविक कृषकले चाहिँ आफ्नो उत्पादनको उचित मूल्य पाउन र उपभोक्ताले पनि सिधै खरिद गरेर ताजा विषादी रहित खानेकुरा लैजाउनु भनेर हामीले त्यो खालको व्यवस्था गरेर कृषि एम्बुलेन्स नै चलाएका छौँ। सूर्य नेपाल भन्ने यहाँको ठुलो संस्था छ, उहाँले हामीलाई कृषि एम्बुलेन्सै दिनुभएको छ र त्यो एम्बुलेन्स मार्फतै कृषकहरूलाई कृषकका उत्पादनलाई घरमै गएर बारीमै गएर लिएर आएर हामी बिक्री केन्द्रसम्म लिएर आएर बिक्री गर्ने अवसर गराएका
छौँ। हजुर, अनि यो चाहिँ त उत्पादन र बजारीकरणको कुरा सन्दर्भलाई जोड्नुभयो, मैले यहाँनिर जोड केमा दिन खोजेको छु भने जस्तो कतिपय व्यक्तिहरूका चाहिँ जमिनहरू बाँझा छन् के, केही गर्न नसकेको, घर पक्षबाट चाहिँ केही पनि गर्न नसकेको तर चाहिँ जमिन चाहिँ बाँझो भएको, उपज उत्पादन दिने जमिन पनि बाँझो भएको अवस्था छ, यसलाई नगरपालिकाले एउटा सम्बन्धित घर पक्ष अर्थात् अर्को कृषिको उत्पादनमा चाहिँ जोडिने व्यवसाय र नगरपालिका मिलेर पनि यसलाई लिजमा दिएर भनौँ न त्यो बाँझो जमिनलाई पनि हामीले उत्पादनमा जोड्ने गरी लिजमा दियौँ भने घर पक्षकालाई पनि केही आंशिक रूपमा फाइदा हुने, उत्पादन पनि बढ्ने, नगरपालिका पनि त्यसलाई बजारीकरण गरे स्वरूप चाहिँ केही अर्थ उपार्जन पनि गर्न सक्ने, यो वातावरण मिलाउन सक्यौँ भनेदेखि कृषिको उत्पादनमा पनि जोडिन्थ्यो र हाम्रा कृषि उपजहरू पनि बजारमा सहजै आउन सक्थे, यतातर्फ सोचेर काम गर्ने भन्ने अलिकति राम्रो हुन्थ्यो कि भन्न खोजेको।
सरले ठिक कुरा गर्नुभयो, हामीले यस वर्षदेखि जुन कृषि उपज सङ्कलन केन्द्र अगाडि बढाएका छौँ त्यो केन्द्रलाई दैनिक बजारीकरण गर्न पनि हामीलाई उत्पादनमा जोड दिनुपर्ने हाम्रो बाध्यता छ। यस वर्ष हामी योजनामै राखेर हामीले कसरी उत्पादन गर्न सकिन्छ, खास बाँझो जमिनलाई कसरी आयसँग जोड्न सकिन्छ र कसरी कृषकहरूलाई प्रोत्साहन गर्न सकिन्छ भन्ने त्यो खालको नीति बनाएर हामीले त्यही अनुसारको व्यवस्था यस वर्ष हामी राख्ने कुरा अगाडि बढाएका छौँ। मलाई लाग्छ यो बजेटमा अब कृषकहरूलाई अझै सम्मान गर्ने, आत्मनिर्भर हुने र व्यावसायिक वातावरण निर्माण गर्ने र कृषि पेसा मेरो हाम्रो इज्जतिलो पेसा हो भन्ने खालको सम्मानित पेसा बनाउने कुरामा र कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू सहित राखेर हामी यस वर्षदेखि, गत वर्ष पनि हामीले कृषक सम्मान कार्यक्रम राख्यौँ हाम्रो वार्षिक उत्सवको दिन, स्थापना दिवसको दिन, यस वर्ष पनि अझै कृषकहरूलाई अझै थप प्रोत्साहन गर्ने खालको कार्यक्रम लिएर कुरा अगाडि बढाएका छौँ।
जस्तो मासुजन्य र दुग्धजन्य यस्ता वस्तुहरू र अन्डाबाट चाहिँ यहाँको यो शुक्ला गण्डकी नगरपालिका चाहिँ आत्मनिर्भरतामा छ कि छैन?
मासुजन्यमा र दुधमा चाहिँ करिब करिब हामी आत्मनिर्भर छौँ सर। कृषकहरू छन्, अब पशुपालकहरू पुरै हुनुहुन्छ, व्यावसायिक रूपमा पोखरा पनि नजिक भए हुनाले, अब अरू बाख्रा भैँसीदेखि लिएर अरू कृषकहरू पशु पशु पालकहरू पनि थुप्रै हुनुहुन्छ। हामी सबैलाई कृषकहरू पशुपालक चालकतर्फ कृषकतर्फ सबैलाई हामीले सम्मान गर्ने कार्यक्रम सहित अगाडि बढाउँछौँ र कृषकहरू पनि उत्साहित हुनु भएको छ मलाई लाग्छ। अझै थप कृषकहरूलाई पहिचान गरेर थप सिपको विकास गरेर अगाडि बढाउने कुरामा हामी अहिले वडा वडामा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमहरू पनि यो योजना पनि शुक्ला गण्डकीमा परेको छ र हामीले कृषकहरूलाई थप प्रोत्साहन गर्न थप सिपको विकास गरेर काम गर्नलाई हिजो आजै हामी हप्ताभरि नै सबै वार्डका कृषकहरूलाई एकै ठाउँमा राखेर विषादी रहित कसरी उत्पादन गर्न सकिन्छ उत्पादन कसरी बढाउन सकिन्छ भनेर हामी यो हप्ता हाम्रो ट्रेनिङकै कार्यक्रम चलिरहेको छ।
हजुर, जस्तो यहाँसँग बजार भेटाउनको लागि पनि समस्या छैन र भूमि पनि तपाईँहरूको चाहिँ शुक्ला गण्डकी नगरपालिका चाहिँ समथर भूमिमा फैलिएको छ जुन चाहिँ खेती योग्य जमिनको रूपमा पनि हामीले बुझ्न सकिन्छ र त्यसमा फल तरकारीहरू यसको बिरुवाहरू पनि हामीले थपेर चाहिँ फेरि उत्पादनलाई फरक तरिकाले चाहिँ अगाडि बढाउन सकिन्छ होइन। 19 किलोमिटरको सडक दूरीमा रहेको पर्यटकीय सहर पोखरा अनि करिब 30 किलोमिटरको सडक दूरीमा रहेको दमौली यी ठुल्ठुला बजार क्षेत्र छन्। तपाईँहरू चाहिँ बीच भागमा हुनुहुन्छ होइन। उत्पादित वस्तुहरूलाई बजारसम्म लैजानलाई पनि सजिलो छ होइन, तर उत्पादन चाहिँ हामीले भरपूर मात्रामा गर्नु पर्यो र यसमा नगरपालिकाको पनि ठुलो भूमिका रहनु पर्यो भन्न खोजेको मैले।
हामी जोडिएका छौँ सर, हामीले हाम्रो क्षमताले भ्याएसम्म हामीले कृषकहरूलाई प्रोत्साहन गर्ने काममा अहिले अग्रसर बनाउने उत्पादनसँग जोडियौँ भने दिगो विकास हुन्छ, हाम्रो पारिवारिक आर्थिक समृद्धि पनि हुन्छ भनेर हामीले समय समयमा ट्रेनिङहरू दिने ट्रेनरहरू बोलाउने र कृषिका नयाँ प्रविधिहरू राज्यले दिएका सेवा सुविधाहरू कृषि औजारहरूदेखि लिएर मेसिनदेखि लिएर राज्य दिने सेवा सुविधालाई पनि नगरपालिकाले नै आफ्नो तर्फबाट राज्यले दिने संघीय सरकारबाट प्रदेश सरकारबाट आउने कार्यक्रमहरूलाई फोकस गरेर कृषकको हातमा आलु पकेट क्षेत्रदेखि लिएर सुन्तला पकेट क्षेत्रहरूदेखि लिएर नगदे बाली उत्पादन गर्ने तरकारी बारी उत्पादन गर्ने क्षेत्रहरूदेखि लिएर मह उत्पादन गर्ने पकेट क्षेत्रहरू हामी कफी उत्पादन गर्ने क्षेत्रहरूलाई पहिचान गरेर सकेसम्म एकवटा एक उत्पादनलाई महत्व दिएर अगाडि बढाएका
छौँ। नगरपालिकाले अनुदान स्वरूप दिएको कृषि उपज उत्पादनका लागि जो खास कृषकहरूलाई तपाईँहरूले भनेर अनुदान दिनुभएको छ नि, अनि त्यो अनुदानको रकम चाहिँ कहीँ कतै त्यस्तो गलत ठाउँमा उपयोग भएको अर्थात् चाहिँ गर्दा गर्दै नसकेको तर कागज पत्रको हिसाबले सम्पन्न गरेर देखाएको र अनुदान लगेको तर कृषि फर्म नगरेको उत्पादनमा नजोडेको यस्तो समस्या छ कि छैन?
त्यस्तो छैन सर, मै आइसकेपछि एक त म यसै नै झन् पूर्ण समाजसेवीको रूपमा काम गरेको छु, मैले राज्यबाट पाउने सेवा सुविधा पनि मेयर सहायता कोष भनेर कोष बनाएको छु र त्यो कोष मार्फत गरिब विपन्न असहाय पढ्न नसकेका चाडबाड नसके मान्न नसकेका उपचार गर्न नसकेकालाई मेरो आफूले पाउने सेवा सुविधा मेयर सहायता कोष मार्फत दिन्छु। त्यसकारण अलि म पारदर्शी हिसाबले काम गरेका हुनाले मसँग चाहिँ त्यो मेयर साहब अलि पारदर्शी हुनुहुन्छ, आफूले पनि केही लिनुहुन्न र गलत काम गर्नुहुन्न भन्ने कुरो जनतामा चाहिँ एउटा त्यो माहौल बनिसकेको छ।
हामीले कृषिमै जोड गरेर कुरा गर्नु पर्दाखेरि जस्तो कृषि उत्पादनमा जोडिएका व्यक्तिहरू जो कृषक हुनुहुन्छ होइन, उहाँहरूलाई तपाईँहरूले चाहिँ एउटा समन्वयकारी भूमिकाबाट चाहिँ बजार क्षेत्र पनि तोकिदिनु भएको छ, बजार क्षेत्रको चाहिँ सहजता पनि बनाउनु भएको छ भन्ने कुरा यहाँको रह्यो होइन। निर्वाहमुखीबाट जीवनस्तर उकास्ने कार्यक्रमहरू पनि त ल्याउनु भयो होला नि त नगरपालिकाको तर्फबाट चाहिँ यो कृषिको क्षेत्रबाट कुरा गर्नुपर्दा।
अहिले हामीले कृषकहरूलाई जम्मा गरेर के खालको तपाईँहरूको आफ्नो भूगोलमा के उत्पादन हुन्छ, त्यहाँको माटोले के फलाउँछ, के फल्ने सम्भावना छ, त्यसलाई हामीले माटो चेक जाँच गरेर माटोसँग जोडिने खालका विषयका उत्पादनसँग जोड्ने र कृषकहरूलाई त्यही खालको तालिमहरू दिएर चाहिँ तपाईँहरू व्यवसायीकरणतर्फ जानुहोस्, निर्वाहमुखी अलिकतिमा पिँडालु अलिकतिमा आलु जो अलिकतिमा उखु अलिअलि फलफुल लगाए जस्तो आफूलाई खाना मात्रै लगाए जस्तो होइन, निर्वाहमुखी होइन व्यावसायिक मुखी गराउनुहोस्, राज्यले सेवा सुविधा के गर्नुपर्छ, तपाईँको उत्पादनको ग्यारेन्टी पनि हामी लिन्छौँ, उन्नत बिउ बिजन र यो माटो सुहाउँदो बिउ बिजन पनि हामी दिन्छौँ भनेर कृषकहरूलाई हामीले तालिम दिएका छौँ र एउटा विश्वासिलो वातावरण पनि निर्माण गरेका छौँ। अहिले कृषकहरूमा चाहिँ उत्साह जागेको छ र हामीले व्यावसायिक वातावरण निर्माण गर्न खोजेका छौँ सर।
भनेपछि कृषकहरूमा प्रोत्साहन र प्रवर्धनका कुराहरूमा चाहिँ उत्साह बढेको छ,
अहिले उत्साह बढेको छ।
अनि अब मैले यो कृषि क्षेत्रको कुरा सँगसँगै शैक्षिक क्षेत्रको कुरा गर्छु। कतिपय सामुदायिक विद्यालयहरू स्तरोन्नति हुन नसकेका र पठन पाठनको वातावरण पनि मिल्न नसकेको र शिक्षक भन्दा विद्यार्थी कम भएको अवस्था, यस्तो खालको समस्या पनि हामीले झेल्नु परेको छ होइन। सामुदायिक विद्यालय सुधारका कार्यक्रम के छन् जसले व्यावसायिक र गरेर खाने शिक्षालाई अभिप्रेरणा दिन सकोस्, के लाग्छ यहाँलाई?
हामीले अहिले शिक्षालाई अलि महत्वका साथ अगाडि बढाएका छौँ, शिक्षालाई राज्यले दिएको बाहेक पनि हामी 4-5 करोड थप रकम विनियोजन गरेका छौँ, हामी आधारभूत शिक्षा अनिवार्य र निशुल्कको रूपमा अगाडि बढाएका छौँ, हामीले अहिले आधारभूत तहसम्मलाई, त्यसपछि बाल विकास केन्द्रलाई व्यवस्थित गरेका छौँ, भौतिक पूर्वाधारहरूमा कहीँ कमजोर नहोस् भनेर अहिले हामी नगरपालिकाले नै हरेक वर्ष लगानी गरेका छौँ र न्यूनतम शैक्षिक पूर्वाधार हुनुपर्छ भन्ने कुरामा चाहिँ हामी सबै विद्यालयमा पुगेर सबैको अवलोकन गरेर सबै ठाउँमा हेरेर समस्या भएकोमा समाधान गर्नेतिर लागेका छौँ सर।
हजुर, शिक्षा बिनाको समाज त हामीले परिकल्पना पनि गर्न सक्दैनौँ होइन, शिक्षाले नै हामीलाई अगाडि बढाउने हो। सामुदायिक विद्यालयहरूको स्तर उन्नति गर्नका लागि पूर्वाधार क्षेत्रबाट होस्, पठन पाठनको क्षेत्रबाट होस्, त्यहाँ चाहिँ राम्रो पढाउन सक्ने जनशक्तिको तर्फबाट होस्, त्यसमा पालिकाले के काम गरेको छ होला छोटकरीमा भनिदिनुहोस् न।
हामीले सबै विद्यालयमा न्यूनतम पूर्वाधारहरू, कक्षा कोठाहरू र व्यवस्थापन गरेका छौँ, खेल मैदान बनाएका छौँ, बाल विकास केन्द्रहरू अहिलेको प्रविधि युक्त बनाएका छौँ, स्मार्ट बोर्डहरूको व्यवस्था गरेका छौँ, शौचालयहरूलाई व्यवस्थित गरेका छौँ, खानेपानीको व्यवस्थापन गरेका छौँ, दरबन्दी मिलान गरेका छौँ। सँगसँगै अहिले राज्यले लिएको गरिब विपन्न असहाय वैदेशी रोजगार गरेर आफ्नो बुवा आमा बेपत्ता भएका त्यस्ता परिवारहरूलाई छात्रवृत्तिदेखि लिएर सबै काम सबैले पालना गर्नुपर्ने संस्थागत सामुदायिक सबै विद्यालयमा र सरकारी सबैमा लागू गरेका छौँ। सँगसँगै हामीले शिक्षाको सुधारलाई अलिक बढी जोड दिएर सरकारी होइन संस्थागत पनि सँगै जानुपर्छ र हामीले सँगसँगै लगेर यो वर्ष हामी एउटा समग्र राज्यको मूल्याङ्कनमा पनि नेपालभरिमै हामी 36 नम्बरमा आयौँ भने गण्डकी प्रदेशमा हामी 4 नम्बरमा र तनहुँ जिल्लामा हामी प्रथम नम्बर प्राप्त गर्न सफल भएका छौँ।
शुक्ला गण्डकी नगरपालिकाले चाहिँ यो क्षेत्रबाट काम गरेकोमा होइन, कतिपय विद्यालयहरू सामुदायिक विद्यालयहरू छन् जति ती मर्जको अवस्थामा लानुपर्ने अवस्था छ कि छैन, यो कहिलेकाहीँ कुनै कुनै पालिकाहरूमा यो बाध्यकारी पनि भएको देखिन्छ कि, जस्तो कि शिक्षक संख्या 20 छ, पढ्ने संख्या चाहिँ 30 छ होइन, तर पढ्ने संख्या चाहिँ 300 छ तर शिक्षक संख्या 10 छ, त्यस्तो अवस्थामा चाहिँ हामीले मर्जिङ प्रणालीलाई पनि अगाडि बढाएका छौँ। यहाँको पालिकामा कस्तो छ यो अवस्था?
शिक्षाको गाउँका मानिसहरू बिस्तारै विस्थापित हुँदै बसाइ सराएर शहरी तर्फ उन्मुख भने विकास हामीले गाउँतिर लाँदाखेरि अहिले अप्ठ्यारो चाहिँ परेको छ। हामीले 4-5 विद्यालयहरू मर्ज गर्यौँ, यस वर्ष पनि 1-2 विद्यालयहरू मर्ज हुने, 1-2-3 भएको छ र मर्ज गर्ने पक्षमा छन् भने, सँगसँगै हामी दरबन्दी मिलान पनि गरेका छौँ। हिजो विद्यालय 300 विद्यार्थी भएका आज 600 भएका छन्। त्यहाँ जहाँ कम छ त्यहाँका शिक्षकहरूलाई त्यो सम्बन्धित विद्यालयमा लिएर आएर व्यवस्थित गर्ने प्रक्रिया हाम्रो प्रत्येक वर्ष चलेको छ सर। कहीँ बढेको छ, नयाँ विद्यालय थपलेका छौँ गाउँमा पनि, बसाई बेसीमा सर्यो, बेसीको चोकमा हिजो विद्यालय थिएन डाँडामा थियो भने डाँडाको विद्यालयलाई बेसीमा सारेका छौँ। कोही मर्ज गरेर गाउँमा रित्तो भएपछि चाहिँ गाउँका विद्यालयहरू मर्ज गरेर हामीले शिक्षकहरूको दरबन्दी मिलान गरेका छौँ।
यसमा एउटा समस्या पनि निर्माण हुन्छ नि, जस्तो कि टाढाका विद्यार्थीहरू टाढाको आफ्नो मर्ज भएको विद्यालयसम्म पुगेर पठन पाठन गरेर फेरि घर फर्किनको लागि अप्ठ्यारो पर्न सक्छ, यसमा चाहिँ यातायातको सुविधा सेवा सुविधा पनि प्रवाह गरेको छ नगरपालिकाले कि होइन, तिनीहरूलाई आवासीय हिसाबले पनि राखेका छौँ, अझ त्यसमा थप अरू केही काम गरेका छौँ भने केही भन्न सकिन्छ?
मर्ज गर्ने बेलामा नै हामीले त्यहाँ 15-20 मिनट भन्दा दूरी बढी भयो भने हामी त्यस्ता विद्यालयहरू मर्ज गर्दैनौँ। एकैजना दुईजना भने राखेका छौँ, बरु 1-2 मात्रै राखेर भने दिएका छौँ। यदि विद्यालयमा विद्यार्थी नभएको ठाउँमा मात्रै पूर्ण हामीले मर्ज गरेका छौँ, होइन भने कहिले काहीँ एक आधा व्यक्ति भयो भने त्यहाँ जान लाग्ने यातायात खर्चदेखि लिएर त्यहाँ पर्ने समस्याहरूलाई चाहिँ हामीले नगरपालिकाले आर्थिक विपन्न परिवार आर्थिक सहयोग दिएर पनि ती अभिभावकहरूको आर्थिक अवस्था कमजोर नहुने र ती बालबालिकाले पढ्नु पाउने अधिकारलाई चाहिँ हामीले त्यसरी मिलाएका छौँ।
हजुर, अब यसैमा मैले थोरै पूर्वाधारलाई जोड्छु। पूर्वाधार विकासमा बनेका र सम्पन्न हुँदै गरेका सडकबाट नागरिक र सिङ्गो पालिकाले पनि लाभ लिनुपर्ने हुन्छ होइन, यसको प्रतिफल नलिएसम्म चाहिँ त फेरि हामीले खर्च मात्र गरेर पनि अर्थ भएन, त्यसको उपयोगितामा पनि आउनु पर्यो। केही गरेको छ नगरपालिकाले, त्यहाँको नागरिकले चाहिँ केही प्रतिफल लिन सक्ने र साथसाथै नगरपालिकाले पनि त्यसको प्रतिफल केबाट लिनु पर्यो भन्दाखेरि राजस्व उठाउन सक्ने होइन, करहरू तिर्न सक्ने, होटल व्यवसायहरू बढी सञ्चालन हुने, बजार व्यवस्थापन गर्ने, त्यहाँबाट आएको करबाट चाहिँ पालिकालाई पनि सहज हुने, यस्तो किसिमको वातावरणलाई पनि हामीले फैलावटको रूपमा लिन सकिन्छ नि, के छ यहाँको?
मिले अहिले उद्योग व्यवसायहरूसँग बसेर छलफल गर्छौँ, उद्योग वाणिज्य सङ्घहरू लगायतका साथीहरूसँग कसरी औद्योगिक वातावरण निर्माण गर्न सकिन्छ, हामीले के केमा छुट दिँदाखेरि तपाईँहरूलाई उद्योग गर्न सजिलो हुन्छ, अथवा हामीले कुनै कानुन त्यस्तो स्थानीय कानुनले परिमार्जन गर्नुपर्ने भयो भने हामी व्यवसायिक मतलब आफै पनि व्यावसायिक क्षेत्रबाट आएको त्यस कारण मैले उद्योगिक व्यवसायहरूको बिचमा छलफल गरेर हामी हातेमालो गरेर चाहिँ यो क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरौँ। एक्सिसको हिसाबले पनि दक्षिणमा सहज रूपमा दक्षिणबाट अहिले कालीगण्डकी करिडोर हुँदै आउन सक्ने, यता मुक्तिनाथ जाने हिसाबले सबै कुराले पनि यो नेपालको गण्डकी प्रदेशको एउटा चौराको हिसाबले यसलाई हेर्न सकिन्छ र यहाँ उत्पादन गर्न सकियो, औद्योगिक वातावरण निर्माण गर्न सकियो भने ठुला बजारहरू पोखरा छ, यहाँबाट सहज रूपमा 2-3 हामी नारायणगढ पुग्न सक्छौँ, 2 आधा घन्टामा पोखरा पुग्न सक्ने भावनाले सहज रूपमा हामी पुग्न सक्ने भावनाले औद्योगिक वातावरण निर्माण गर्ने कुरामा चाहिँ नगरपालिकाले व्यवसायसँग सहकार्य गरेर अगाडि बढेको।
हजुर, मैले भन्दै गरेको कुरा पनि यही नै हो कि कालीगण्डकी करिडोरले पनि यहाँको नगरपालिकालाई छोएर क्रस गरेर गएको छ होइन, मुलुकका मुख्य मुख्य सहरहरूदेखि लिएर मुख्य मुख्य धार्मिक क्षेत्रहरूसम्म सञ्जाल जोडिएको छ र भित्री सडकहरू पनि यहाँहरूले निर्माण गर्नुभएको छ, यसबाट चाहिँ नागरिकहरूले पनि लाभ लिन सक्ने, नगरपालिकाले पनि लाभ लिन सक्ने, विन विन सिचुएसन के, त्यस्तो भयो भनेदेखि हामीले गरेको खर्च पनि बल्ल त्यसको उपयोगितामा आउने थियो, त्यसले चाहिँ हामीलाई उत्पादनमा जोड्ने थियो, त्यसले हामीलाई रोजगारमा जोड्ने थियो भन्न खोजेको मैले।
गरेका सडक सञ्जालहरू, हामीले बनाएका पूर्वाधारहरूलाई कसरी सदुपयोग गर्ने र जनतासँग आयसँग जोडिने भनेर हामीले त्यस्ता ठाउँहरू जहाँ पूर्वाधारहरू पुर्याएका छौँ त्यहाँ ग्रामीण बस्तीलाई अहिले सहरतर्फ आएका बसाइसँग आएकालाई ग्रामीण क्षेत्रमा गएर अब त्यहाँ उत्पादनसँग जोडिन्छ भनेर हामीले उन्नत बिउ बिजन हल गोरुको कार्यक्रमहरू हल गोरु पाल्नेहरूलाई कृषकहरूलाई अनुदानदेखि लिएर त्यो बस्ती विकासलाई चाहिँ अझै हामी थप जोड गरेका छौँ, मेहनत गरेका छौँ, जमिनहरू बाँझो नराखौँ, तपाईँहरूलाई बरु हलो जोत्ने खर्च तेल खर्च पनि दिनुपर्छ भने हामी कार्यक्रममा राख्छौँ, तर उत्पादनसँग जोडिनुहोस् बाँझो नराख्नुहोस् भनेर हामीले त्यस्ता कार्यक्रमहरू गरेर त्यो पूर्वाधार पनि प्रयोग हुने, हाम्रो भूगोल पनि प्रयोग हुने, उत्पादनसँग पनि जोडिने, जमिन पनि बाँझो नरहने हिसाबले चाहिँ त्यो खालको नीति बनाएर अगाडि बढेका
छौँ। अब मैले पर्यटनको क्षेत्रबाट कुरा गर्छु, पर्यटनका सम्भावनाहरू पनि छ नि त शुक्ला गण्डकी नगरपालिकामा होइन। अघि यहाँले भन्दै हुनुहुन्थ्यो ढोरफिर्दीमा रहेको ढोरबराहा मन्दिर त्यहाँ चाहिँ सयौं वर्ष भयो होला त्यहाँ मान्छेहरूको धार्मिक आस्था बढेको होइन, अहिले झन् पछिल्लो पटक चाहिँ त सडक विस्तारले गर्दाखेरि र मन्दिरसम्म पुग्नका लागि भनौँ न त्यो जुन चाहिँ पानी छ त्यहाँ छहरू छ, छहरूभित्र माछा खेलिरहेका हुन्छन्, त्यहाँभित्र पूजा अर्चना गरिन्छ र विशेष गरी बालकहरूको चाहिँ बोली फुटेन भने ढोरबराहा लैजानु पर्दछ भन्ने यो धार्मिक मान्यता होइन पनि राखिँदै आएको छ र कतिपय अवस्थामा यो सफल पनि भएको होला। ढोरबराहा क्षेत्रको धार्मिक क्षेत्रलाई अझ विस्तार गर्नको लागि पर्यटकहरू बढाउनको लागि नगरपालिकाले के सम्भावनाका कार्यक्रमहरू पनि लिएर आएको छ?
ढोरबराहाको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा हप्को रूपमा विकास गर्न, धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नलाई हामीले नगरपालिकाले वार्षिक हामीले आफूले पनि त्यसलाई पूर्वाधारहरू त्यहाँको वातावरण निर्माण गर्ने, त्यसलाई राष्ट्रिय रूपमा प्रचार प्रसार गर्ने, अन्तर्राष्ट्रिय रूपमा यसलाई प्रचार गर्ने कुरामा हामी लागेका छौँ। त्यस्तै हामीसँग अरू पनि छन्, ढोरबराही मन्दिर कोटोहरू छन्, पुराना दरबारहरू छन्, हामीसँग तिनखोले देवी मन्दिर, अरू धार्मिक अरू गुर्दुम कोटोहरू छन्, पर्यटकीय गाउँहरू छन्, होमस्टेका सम्भावनाहरू छन्, हामी सबैलाई समेटेर गुफाहरू छन् यहाँ, यस्ता थुप्रै प्राकृतिक सौन्दर्य हेर्ने लायक ठाउँहरू छन्, यसको प्रचार प्रचार गरेर हामीले मिलेनियम ट्र्याक भनेर राखेका छौँ, त्यस्तै प्रचार प्रचार गरेका छौँ, प्रदेश सरकारसँग पर्यटन बोर्डसँग सहकार्य गरेर यो क्षेत्रको विकासमा पर्यटनको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने बुझेर हामीले धेरै कामहरू प्रदेश सरकारसँग केन्द्रीय सरकारसँग सहकार्य गरेर अगाडि बढेका छौँ।
ऐतिहासिक पुरातात्विक धार्मिक महत्त्व बोकेका त्यस्ता स्थानहरूलाई हामीले संरक्षण मात्र गरेर होइन कि पर्यटकहरूलाई पनि बढाउने गरी होइन आफ्नो ठाउँ क्षेत्र चिनाउने गरी र त्यसको धार्मिक होस् या चाहिँ ऐतिहासिक होस् या पुरातात्विक हो त्यसको महत्त्वलाई हामीले उजागर गर्ने गरी नगरपालिकाले त्यस्ता किसिमका कार्यक्रम योजनाहरू ल्यायो भने पक्कै पनि देशभित्र रहेका पर्यटकहरू पनि घुम्ने वातावरण मिल्दथ्यो, जसले गर्दाखेरि हामीलाई पर्यटक बढाउन मात्र होइन कि पर्यटकबाट आएर होइन हामीले गरेको उत्पादनलाई उहाँहरूलाई स्वाद चखाउन मिल्थ्यो र त्यसभित्र फेरि सँगसँगै रोजगारको प्रवर्धन पनि हुन्थ्यो। हामीले अब यो तर्फबाट काम गऱ्यौँ भने छिटो गतिमा अगाडि बढ्न सकिन्थ्यो नि।
यही पर्यटन प्रवर्धन गर्ने कुरामा प्रचार प्रसार गर्ने कुरामा हामी लागेका छौँ। अहिले अगाडि पनि हामीले सम्माननीय राष्ट्रपतिज्यू आउनुभयो, एकपटक पूर्व राष्ट्रपति पूर्व रामवरण यादवहरू आउनुभयो, पर्यटन मन्त्रीहरू ल्याएर हामीले यसको प्रचार प्रसार गर्ने, सङ्घ र प्रदेशसँग सहकारी गरेर यहाँको यो दैवी शक्तिलाई देशभरि र विश्वभरि फैलाउने कुरामा हामी लागेका छौँ भने पर्यटकीय गाउँहरू जस्तै गुर्दुम कोट भन्ने छ, हाम्रो हेर्ने लायक ठाउँ छ, यता तपाईँको भुजीकोट दगामहरू छ जो महको 75,000 रुपियाँ किलोमा हाम्रो उत्पादन बेलायतमा अमेरिकामा युरोपमा बिक्यो, त्यस्तो खालको महहरू उत्पादन हुने, नाम्सी कोटहरू सुन्तलाको पकेट क्षेत्र छ, त्यहाँ लटरम्मा सुन्तलाहरू फल्छन् सिजनमा, पर्यटकहरू गएर आफैले टिपेर खान पाउने ठाउँहरू छन्। त्यस्तै अरू धार्मिकहरू छन्, अरू ऐतिहासिक राजाका दरबारहरू भग्नावशेषहरू छन्, तिनको नै हामीले संरक्षण गरेर तिनको प्रचार प्रसार गरेर अहिले प्रदेश सरकारसँग सहकार्य गरेर चाहिँ पर्यटकहरू भित्राउने र ग्रामीण क्षेत्रको आर्थिक अवस्था सुदृढीकरण गर्नको लागि पर्यटकहरूलाई होमस्टे मार्फत त्यहाँको स्थानीय उत्पादनहरूलाई पर्यटकहरू मार्फत आय आर्जनसँग जोड्ने कुरामा हामी लागिरहेका छौँ।
हजुर, यहाँको नगरपालिका समुद्री सतहबाट करिब 450 होचो ठाउँदेखि 1100 मिटर उचाइमा रहेका त्यस्तो भूगोलमा बनेको छ तपाईँको नगरपालिका होइन, अनि यहाँ आउने पर्यटकहरू खास गरी आन्तरिकदेखि बाह्य पनि हुन्छन् कि होइन, आन्तरिक पर्यटकहरू मात्र आउने गर्नुहुन्छ?
अहिले हामी कहाँ धार्मिक हिसाबले त इन्डियाका पर्यटकहरू पनि हामी कहाँ आउनु भएको छ, नेपालको त आन्तरिक पर्यटक त यतिकै नै अभिधाहरू ढोरबराही मन्दिर प्रचार प्रसार गर्दा धेरै ठाउँबाट आउनु भएको छ, त्यस्तै तिनखोले देवीलाई हेर्न आउनुहुन्छ भने अरू पर्यटकहरू पोखराबाट आन्तरिक पर्यटक काठमाडौँबाट पनि होमस्टेको लागि सुन्दर दगाम भोजीकोटहरू गुर्दुमहरू बाथला भन्ने ठाउँहरू अरू रायपुर कोटहरू थुप्रा अग्ला कोटहरू छन्, ती कोटहरूमा होमस्टेको आनन्द लिन आन्तरिक पनि बाह्य पनि गरेर करिब करिब राम्रो व्यवस्थापन छ, कुनै ट्रेनिङहरू राष्ट्रिय रूपले कार्यक्रमहरू पनि दगाम भुजीकोटबाट सामुदायिक होमस्टेमा त्यहाँ सरकारले पनि ट्रेनिङ यहीँ आएर गराएको हुन्छ। दगाम क्षेत्रबाट त पोखरा रातीमा झिलिमिली देखिने, मनोरपूर्ण देखिने र रमाइलो हुने र हिमालहरू पनि देखिने हुँदाखेरि दृश्य अवलोकन गर्नेहरू होमस्टे बस्नेहरू अथवा सहरी तनावबाट मुक्त हुन पनि आन्तरिक र बाह्य सबै आउनु भएको।
हजुर, अनि यसलाई हामीले अझ थप पर्यटकहरू अभिवृद्धि गर्न प्रवर्धन गर्नका लागि जस्तो नगरपालिकामा एउटा सूचना केन्द्रहरू पनि हामीले स्थापना गर्यौँ भने आएका पर्यटकहरूले सिधै नगरपालिकामा समन्वय गर्ने अनि नगरपालिकाले समन्वय गरिदिएपछि तपाईँ यस्तो ठाउँमा जान सक्नुहुन्छ भनेपछि उनीहरू ढुक्क मन लिएर सुरक्षित वातावरणबाट पर्यटकहरू रोजाइ गरेको ठाउँहरूसम्म पुगेर उनीहरूले मनोरञ्जन लिन सक्दथे। एउटा भूगोलको व्यक्ति अर्को भूगोलमा जाँदाखेरि त्यसले अलिकति भगिनी सम्बन्धको विकास पनि गर्थ्यो कि अब हामीले यो तर्फ पनि काम गर्नुपर्छ कि भन्ने कुरा रहेको छ कि
हामीले आन्तरिक पर्यटकहरूलाई बढाउनको लागि हामीले हाम्रा होमस्टे सञ्चालकहरूलाई हामीले आन्तरिक भ्रमण पनि गराउँछौँ। हामीले अलि राम्रा होमस्टे सञ्चालन गरेका ठाउँहरूमा कसरी गर्नुभएको त्यो ठाउँको अवलोकन भ्रमण गराएर उहाँहरूलाई हामीले अलि दक्ष बनाउने कोसिस गरेका छौँ भने हजुरहरूले भने चाहिँ हामीले नगरपालिकाले पनि वेबसाइट मार्फत अनि ठाउँ ठाउँमा बोर्डहरू सूचना बोर्डहरू राखेर न यो क्षेत्र पर्यटकीय क्षेत्र हो यति पुरै त्यसको डिटेल समयदेखि लिएर बस्ने ठाउँहरू दर रेटदेखि लिएर सबै कुराको थाहा हुने गरेर पर्यटकलाई सहजीकरण गर्ने खालका ब्रोसरहरूदेखि लिएर बोर्डहरू बनाउनेदेखि लिएर सम्पर्क नम्बरहरूदेखि लिएर नगरपालिकाले आन्तरिक पर्यटक बढाउने कुरामा लागेको छ र हामीले ती पर्यटकहरू आउने ठाउँहरूलाई चाहिँ व्यवस्थित गर्ने शौचालयको व्यवस्थापन गर्ने पानीको व्यवस्था गर्ने पूर्वाधारको व्यवस्था सुरक्षित यात्राको व्यवस्था गर्ने सवारी साधनहरूले पाउने स्थानहरूको बारेमा सुसूचित गराउने काम चाहिँ हामीले गरेका क्षमताले भ्याएसम्म पर्यटकहरू आउने खालको वातावरण निर्माण गरेका छौँ।
हजुर हामी कुराकानीको अन्त्यतिर पनि आउँदैछौँ। युवा लक्षित रोजगारमुखी कार्यक्रम के छ नि नगरपालिकाको जसले युवालाई आफ्नै पालिकामा बस्न अवसर प्रदान गरोस् र केही गरी खाऊ आफ्नै वातावरणमा रमाऊ भन्ने वातावरण सिर्जना गर्न सक्छ।
विशेष गरेर युवा लक्षित कार्यक्रमलाई हामीले बढी महत्व दिएका छौँ। परनिर्भर भयो वैदेशिक रोजगार मात्रै हाम्रो मुख्य आय स्रोत बन्यो भनेर हामीले त्यसैलाई सँगसँगै अहिले हामीले धेरै युवाहरूलाई हामीले तालिमहरू दिएका छौँ, शिव विकासका कार्यक्रमहरू दिएका छौँ र नागरिक बनाउने कुरामा हामी लागेका छौँ। त्यसकारण हामीले अहिले युवाहरूलाई बारिस्टा तालिमहरू, ड्राइभिङ तालिमहरू, कुकिङ तालिमहरू, मोबाइल मर्मत तालिमहरू,
हजुर
अरू प्लम्बिङ तालिमहरूदेखि लिएर अरू थुप्रै शिव विकासका कार्यक्रमहरू गर्छौँ जसले यहीँ रोजगारी प्राप्त होस्। यदि बाध्यता र व्यवस्थाले विदेश जानु पर्यो भने नि हातमा शिव र खुल्तीमा सर्टिफिकेट लिएपछि उचित उहाँको श्रमको मूल्य प्राप्त गर्न सकुन् भनेर सबै युवाहरूलाई तालिमका व्यवस्थाहरू गरेका छौँ। उहाँहरूको इच्छा अनुसारले युवाहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्ने, आफैले केही गर्न सक्ने खालको वातावरण निर्माण गर्ने, बिउ पुँजीको व्यवस्था गर्ने गरेका
छौँ। तपाईँहरू 5 वर्षको लागि नेतृत्वमा आउनुहुन्छ र 4 वर्ष चाहिँ बितिसकेको छ, कहिलेकाहीँ त्यो नेतृत्वको पनि आफ्नो सपना हुन्छ कि मैले यति काम गर्न सकेँ भनेदेखि नगरको नाम पनि रहने गरी मैले काम गर्दछु र नागरिकहरूलाई पनि त्यही अनुसार जोड्दछु भन्ने सपना पनि हुन्छ कहिलेकाहीँ। यो 4 वर्षको समय अवधिमा तपाईँले गर्दै रहेको कामबाट चाहिँ नागरिकहरूले सम्झिन सक्ने नेतृत्व आएर हामीलाई यी कामहरू दियो, सुविधा बढायो, अर्थात् चाहिँ हामीलाई सजिलो पर्यो, समाजमा रहन बस्न पनि धेरै सजिलो वातावरण बनाइदिनु भयो भन्ने त्यस्ता खालका कुरा पनि हुन्छ नि, केही छन् त्यस्ता?
विशेष गरेर हाम्रो टिम नेतृत्वमा आइसकेपछि हामी जनमुखी भएर काम गर्यौँ। अहिलेको नेतृत्व चाहिँ एउटा शालीन नेतृत्व छ, सुशासन दिन सकेको छ र अहिलेको नेतृत्वलाई जति बेला पनि भेट्न सकिन्छ, मेयर जस्तो पनि होइन, उहाँले जनप्रतिनिधिको रूपमा भन्दा पनि दाजुभाइको रूपमा हेर्नु भएको छ भन्ने महसुस गर्नुभएको छ भन्ने मैले बुझेको छु। अब यसमा अब सम्बन्धित निकायको के छ, देशमा अब अलिअलि परिवर्तन, राजनीतिक परिवर्तन पनि भएको छ, अलिअलि आन्दोलनदेखि धेरै कुरा भएका छन्, अझै युवा जमातले अझै खोजेको जस्तो हामीले दिन सकिया छैन कि भन्ने पनि मलाई लाग्छ। तै पनि एउटा सपना चाहिँ मैले देखेको, यहाँ एउटा भीम प्रोजेक्ट चाहिँ एउटा टुरिस्ट इन्फर्मेसन सेन्टर बनाउने, पर्यटकीय राजधानी बन्दै जाँदा पोखरा र गण्डकी प्रदेशको सूचनाको केन्द्रको रूपमा राख्ने, स्विमिङदेखि अरू थुप्रै पार्किङदेखि चार्जिङ स्टेसनदेखि लिएर सबै सुविधा, 1-1.5 घन्टा आराम गरेर बसेर समग्र थाकेर आएका पर्यटकहरू, लामो दूरीबाट आएका पर्यटकहरूलाई यहाँ एउटा टुरिस्ट इन्फर्मेसन सेन्टर एउटा 150 रोपनीमा बनाउन सकिन्छ कि भनेर त्यो ड्रिम मेरो सपना थियो। त्यो चाहिँ प्रोजेक्ट अलिक ठुलो भएको र केही जग्गाका विवादहरू भएको हुनाले बनाउन सकिनँ, त्यसमा मलाई पछुतो लाग्छ। फेरि पनि म पछि कोही आउनुभयो भने पनि एउटा स्विमिङ सहितको, चार्जिङ स्टेसन सहितको, त्यहाँ होटलहरू 100-200 कफी सपहरूदेखि लिएर सब्जी मन्डीदेखि लिएर समग्र पर्यटकहरूलाई रमाएर बस्ने खालको 1-1.5-2 घन्टा भुल्न सक्ने र समग्र गण्डकी प्रदेशको धार्मिक पर्यटकहरू, तपाईँको दृश्य अवलोकन पर्यटकहरू, होमस्टेदेखि सबैको इन्फर्मेसन दिन सक्ने एउटा सेन्टर बनाउने सपना त्यो अधुरो रहेको मैले महसुस गरेको छु सर।
अब जाँदा जाँदै हामीले विकासै नगरेको होइन, विकास गरिरहेका छौँ, अझ विकासलाई पनि थप प्रवर्धन गर्नको लागि जस्तो सुशासन र समृद्धिलाई अझ थप बढावा दिनका लागि के गर्न सकिन्छ, नागरिकको सहभागिता वा नेतृत्वको इच्छा शक्तिबाट तपाईँको अनुभवले के भन्छ, जाँदा जाँदै अन्त्यमा भनिदिनुहोस् त।
पहिलो त नेतृत्वकै इच्छा शक्ति पहिलो कुरा हुन्छ। हामीले सुशासन दिन, नेतृत्व गर्ने, आफैमा इमान्दार र वफादार हुनुपर्छ भन्ने पक्षमा म छु। दोस्रो, नागरिकहरूको नै चेतनाको स्तर चाहिँ हामीले बढाउनै पर्छ, किनभने हामी अहिले मानव पूर्वाधारको विकास गर्यौँ, आर्थिक विकास पनि समृद्धितर्फ पनि हामी लगेका छौँ, तर मानव पुँजीको विकासमा हामी कमजोर छौँ, पछाडि छौँ। मानव पुँजीको विकास र गण्डकी प्रदेशको मानव पुँजीको विकासमा मेरो अड्कल चाहिँ, मेरो व्यक्तिगत विचारमा चाहिँ हामी अझै एक पुस्ता पछाडि छौँ। त्यसकारण म राज्यलाई यति आग्रह छ, मानव पुँजीको विकास पहिलो महत्त्व हुन्छ, पूर्वाधारको विकास सँगसँगै मानव पुँजीको विकास पनि जोड्नुपर्छ भन्ने पक्षमा म राज्यसँग आग्रह गर्छु।
हाम्रो कुराकानीमा जोडिनु भयो, यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
यहाँलाई पनि विशेष धन्यवाद छ, मलाई आफ्ना कुरा, आफ्नो पालिकाका कुरा, पालिकाले गरेका कामहरू समग्र रेडियो नेपाल मार्फत बताउने जुन अवसर प्राप्त गराइदिनु भयो यसको लागि यहाँलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु।
शुक्ला गण्डकी नगरपालिकाले सुशासन तथा समृद्धिको कार्यमा जसरी काम गरेको छ त्यो स्थानीयवासीका लागि निकै उपलब्धि तथा सराहनीय कार्य हो। तर यति कार्यले मात्र स्थानीय समृद्धि पूरा हुँदैन, अझ थप विकास तथा सरकारी सेवा प्रवाहलाई छिटो र द्रुत गर्न सक्ने गरी शुक्ला गण्डकीको स्थानीय सरकारले स्थानीयको विकासमा विकासको अपनत्व हुने गरी कृषि तथा पर्यटन र स्वास्थ्य तथा सामुदायिक विद्यालयको सुधारमा थप विकास गर्न सके स्थानीयवासीको रोजगार तथा कृषिमा भएको आत्मनिर्भर त मात्र नभई त्यसबाट व्यावसायिक लाभ लिन सक्ने कुरामा कसैको द्विमत नहोला। शुक्ला गण्डकी नगरपालिकाले नागरिक समुदायका लागि छोटो अवधिमा जे काम गर्न सक्यो त्यसमा नागरिकको सहयोग र समर्थनबाट नै सम्भव भएको मानिन्छ। त्यसैले देशमा रहेका हरेक पालिकाका बासिन्दा तथा स्थानीयको मुहार फेर्न साझेदारी गर्दै विकास र सुशासनको पक्षलाई आत्मसात गर्दै अगाडि बढ्ने हो भने हामीले रोजेको र खोजेको विकास हाम्रै लागि हुनेछ। आज हामीले तनहुँ स्थित शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितसँग पालिकाको विकास र सुशासनको क्षेत्रमा भएका काम बारे कुराकानी गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रम यति नै। अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को समृद्धिको पक्षमा कुराकानी लिएर आउनेछौँ। तबसम्मका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र मिनर्भ वज्राचार्यसँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौँ। हवस् त, नमस्कार।